दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वलाई 2063 साल मंगसिर 5 गते विस्तृत शान्ति सम्झौता मार्फत विधिवत अन्त्य गरिएको छ। तर त्यस यथासमयमा नै पीड़ितलाई न्याय दिन प्रतिबद्ध राजनीतिक दल यो वा त्यो कारण देखाएर अनुदार बन्दै आएको द्वन्द पीड़ितहरूको आरोप छ। गत माघको अन्तिम साता समयावधि गुज्रिएका सत्यनिर्माण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारी विहीन छ। बल्ल बल्ल गठन भएका आयोग पनि पदाधिकारी विहीन हुँदा पीड़ितको न्यायको आशा धकेलिएको छ। ढिलो चाँडो न्याय पाइन्छ र पाउनै पर्छ भन्दै आएका पीड़ितको समेत सहभागितामा आयोग गठन गर्नु नै बुद्धिमत्ता हुनेछ। आजको कार्यक्रममा हामी अधिवक्ता डाक्टर दिनेश त्रिपाठी र द्वन्द पीड़ितका नेता सुमन अधिकारीसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं। कार्यक्रममा मानवाधिकार सामान्य ज्ञान पनि छँदैछ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं संक्रमणकालीन न्यायका विषयमा अधिवक्ता डाक्टर दिनेश त्रिपाठीसँग गरिएको कुराकानीबाट।
विशेष शान्ति सम्झौतामा स्पष्ट रूपमा दण्डहीनताको अन्त्य गर्ने, मानवाधिकारको सुनिश्चित गर्ने र चाहिँ क्रेडिबल कमिसन्सहरू बनाउने भन्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। तर यत्रो वर्षसम्म यो प्रश्नहरू सम्बोधित नहुनु भनेको कमजोर राजनीतिक इच्छा शक्तिको यो उपज हो। न्यायलाई सम्बोधन गर्ने कुरामा पर्याप्त राजनीतिक इच्छा शक्ति देखिएन। कुनै पनि शान्ति प्रक्रियाको सेन्ट्रल इस्यु भनेको एउटा विश्वसनीय संक्रमणकालीन न्यायको प्रक्रिया हो। संक्रमणकालीन न्यायको प्रक्रियालाई विश्वसनीय नबनाइकन, यसलाई तर्कसङ्गत ढङ्गले, पीड़ित केन्द्रित ढङ्गले सम्बोधन नगरिकन कुनै पनि द्वन्द्वेतर समाजमा दिगो शान्ति कायम हुन सक्दैन। त्यो कुराको हेक्का हाम्रा राजनीतिज्ञहरूलाई हुनुपर्दछ। तर यत्रो लामो समयसम्म यो प्रश्न सम्बोधन हुन नसक्नु भनेको कमजोर राजनीतिक इच्छा शक्तिको उपज हो। अहिले अन्तर्राष्ट्रिय चासोहरू बढ्दै गएको छ। घरेलु कानून अन्तर्गत यी प्रश्नहरूको तर्कसङ्गत र विश्वसनीय ढङ्गले सम्बोधन हुन सकेन भने नेपाल एउटा धेरै ठूलो जटिलतामा पर्न सक्छ। अब यसलाई अब अझै ढिलाइ गर्ने अब हामीसँग समय छैन। एउटा विश्वसनीय ढङ्गले यसलाई सम्बोधन गर्नै पर्छ। न्यायको विकल्प छैन, दिगो शान्तिको विकल्प छैन, यो प्रश्नलाई एउटा तर्कसङ्गत निष्कर्षमा पुर्याउनुको विकल्प छैन र यो एउटा शान्ति प्रक्रियाको एउटा अभिन्न अङ्ग हो। जबसम्म संक्रमणकालीन न्यायको प्रश्नलाई सम्बोधन गरिँदैन र पीड़ितले न्याय पाएको अनुभूति गर्दैनन् र जबसम्म यसलाई नेपालको जुन अन्तर्राष्ट्रिय प्रतिबद्धता छ मानवाधिकार सम्बन्धी, अन्तर्राष्ट्रिय न्याय सम्बन्धी, नेपालले गरेका जुन अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू छन्, अन्तर्राष्ट्रिय कानूनका मर्म र भावनाहरू छन्, तद अनुरूप नै यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ र यसमा कुनै किसिमको कन्जुस्याइ गर्नु हुँदैन र यसलाई ढिलाइ पनि गरिनु हुँदैन, यो प्रक्रियालाई हाइज्याक पनि गरिनु हुँदैन। लामो समयसम्म संक्रमणकालीन न्यायको प्रश्नलाई राजनीतिक सौदाबाजीको प्रश्न बनाइयो, यसलाई पोलिटिकल फुटबल बनाइयो। कुनै पनि राजनीतिक दलले यो प्रश्नलाई सम्बोधन गर्नको लागि तत्परता देखाएन। अब चाहिँ ढिलाइ गर्नलाई समय छैन किनभने जुन रूपमा यो अन्तर्राष्ट्रिय फोरमहरूमा यो प्रश्न उठ्दै गइरहेको छ, भोलि यो चासोले गर्दाखेरि नेपाल एउटा अन्तर्राष्ट्रिय एउटा कानुनी जटिलतामा पर्न सक्छ। अहिले हामी एउटा ग्लोबलाइज वर्ल्डमा छौँ जहाँ न्यायको प्रश्न अन्तर्राष्ट्रिय समुदायको व्यापक चासो र सरोकारको विषय भइसकेको छ। अन्तर्राष्ट्रिय कानुनको एउटा आधारभूत सिद्धान्त के हो भने गम्भीर अपराधहरूलाई दण्ड दिनै पर्छ र यो सम्बन्धित देशमा यदि त्यो सम्भव भएन भने अन्तर्राष्ट्रिय न्यायलाई सुनिश्चित गर्नु र जुन अन्तर्राष्ट्रिय प्रकृतिका अपराधहरू छन् त्यो त्यसलाई चाहिँ किसिमी दण्डित गर्छ।
राजनीतिक इच्छा शक्ति भएन भन्नुभयो, तर यसभन्दा अगाडि आयोगहरू गठन गर्ने तथा अहिले पनि राजनीतिक सक्रियता त बढेकै देखिन्छ नि है।
आयोग त गठन गरियो तर आयोगले यो प्रक्रियालाई एउटा विश्वसनीय ढङ्गले अगाडि बढाएन। चार वर्षसम्म खेर फालियो, पटक पटक आयोगको म्यादहरू थपियो तर कुनै पनि प्रोग्रेस यसमा देखिएन। सर्वोच्च अदालतले यसमा केही आदेशहरू गरेको छ, अन्तर्राष्ट्रिय मापदण्डहरू छन्। जबसम्म तद अनुकूलको प्रक्रिया अगाडि बढाइँदैन र पीड़ितहरूलाई एउटा विश्वासमा लिँदैन, सिभिल सोसाइटीलाई, अन्तर्राष्ट्रिय कम्युनिटीलाई पनि एउटा विश्वासमा लिँदैन, तबसम्म यो प्रक्रिया अगाडि बढ्दैन। र सबभन्दा ठुलो यसको आधार के हो भने यस्ता किसिमका प्रक्रियाहरूले एउटा ताकि निष्कर्षमा पुग्नको लागि सबभन्दा ठुलो कुरा के हो भने यस्ता किसिमका आयोगहरूले ट्रस्ट इन्जोय गर्न सक्नुपर्छ, सबैको विश्वास आर्जन गर्न सक्नुपर्छ। आयुक्तहरू नियुक्त गर्दाखेरि पनि एउटा पारदर्शी ढङ्गले सरकारवालाहरूसँग व्यापक चाहिँ छलफल गरेर विश्वास दिएर एउटा चाहिँ क्रेडिबल कमिसन बन्नुपर्छ। त्यस कारण के छ भने अब अहिले पनि कमिसन बनाउने कुराहरू फेरि आएको छ, अब पाँच पाँच छ छ महिनासम्म एउटा ग्याप पनि भइसक्यो। तर के हो भने अब अहिले हामीले चाहिएको खालि प्रिथान कमिसन मात्र होइन, निशान कमिसन पहिला पनि थियो, चार वर्षसम्म यो चाहिँ यो कायम पनि रह्यो, तर कुनै पनि चाहिँ किसै नै अगाडि बढेन। यसले न्यायको कुरालाई पनि सम्बोधन गरेन, सत्यको कुरालाई पनि सम्बोधन गरेन, परिपूर्णको कुरालाई पनि सम्बोधन गरेन। यसले चाहिँ एउटा दीर्घकालीन चाहिँ एउटा सुधारको कुनै मार्गचित्र पनि प्रस्तुत गर्न सकेन। भन्दाखेरि के छ भने पुरै रूपमा चाहिँ के छ भने चार वर्ष खेर गयो, त्यो आयोग पनि चाहिँ के छ भने असफल भयो। अब अहिले नयाँ कमिसन हामीले बनाउँदाखेरि त्यो कमिसनले एउटा नयाँ भरोसा जगाउन सक्नुपर्छ। पहिलो कुरा त के गर्नुपर्छ भने यो पहिलाको आयोग चाहिँ के छ भने किन असफल भयो, त्यसको रुट कज के हो, त्यो चाहिँ एनालिसिस हुनुपर्छ। त्यसको रुट कज मैले मेरो विचारमा के देखिन्छ भने पहिलो कुरा त यो आयोग चाहिँ के छ भने अत्यन्त अपारदर्शी तरिकाले बनाइयो, यसमा पीडितहरू लगायत कसैको पनि सहभागिता भएन, यसले विश्वास आर्जन गर्न सकेन। र अर्को कुरा के छ भने जुन आवश्यक संरचनाहरू यो आयोग सफल हुनको लागि या यो आयोगले क्रियाशील हुनको लागि एउटा यो आयोगले एउटा रिजल्ट दिनको लागि जुन किसिमको कानुनी संरचनाहरू आवश्यक थियो ती कानुनहरूको पनि निर्माण गरिएन। तेह्र वर्ष त दृष्टि शान्ति सम्झौता भएकै भइसक्यो, अपराधहरू त्योभन्दा अगाडिका भएका छन्, दस वर्षको दौरानमा भएका छन्। भन्दाखेरि के छ भने अब अहिले त्यो हदमाजकै कारणले गर्दाखेरि कति अपराधहरूमा छानबिन हुन नसक्ने, दण्डित हुन नसक्ने अवस्था छ। त्यस कारण के छ भने त्यो हदमाजको प्रश्नलाई सम्बोधन गरिनुपर्छ। भन्दाखेरि के हो भने अब अहिले पनि हामीलाई विश्वका सामु चाहिँ नेपालको प्रतिष्ठा हामीले बढाउनु परेको छ कि नेपाल एउटा सक्षम राष्ट्र हो, नेपाल एउटा चाहिँ कमजोर राष्ट्र होइन, नेपालले चाहिँ के छ भने यस्ता प्रश्नहरूलाई न्यायको प्रश्नलाई आफै चाहिँ हल गर्न तयार छ। तर अब यदि त्यो हामीले गर्न नसक्दाखेरि अहिले विश्वव्यापी क्षेत्राधिकारको कुरा छ, विश्वव्यापी रूपमा चाहिँ के हो भने विश्वव्यापी क्षेत्राधिकार आकर्षित हुन थाल्छ। अहिले चाहिँ के छ भने संयुक्त राष्ट्र सुरक्षा परिषदमा पनि यो प्रश्नहरू उठ्न थाल्छ। हामीले देखेका छौँ कि यदि सम्बन्धित देशमा न्यायको प्रश्न सम्बोधन हुन नसक्दाखेरि सुरक्षा परिषदहरूले त्यसमा हस्तक्षेप गरेका छन्, कहीँ चाहिँ के छ भने इन्टरनेसनल ट्राइब्युनलले बनाएको छन्, कहीँ चाहिँ के छ भने आइसिसीमा इन्टरनेसनल क्रिमिनल कोर्टमा पनि त्यो इस्युहरूलाई चाहिँ के छ भने सदस्य नभएको राष्ट्रको हकमा पनि त्यो कुराहरू रेफर गरिएको छ। त्यसपछि के छ भने यस्तो प्रश्नहरूको बारेमा हामी एउटा संवेदनशील हुनु जरुरी छ।
अहिले तपाईँले सुन्नुभयो अधिवक्ता डाक्टर दिनेश त्रिपाठीसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ द्वन्द पीड़ित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरिएको कुराकानी।
सबैभन्दा ठुलो कुरो चाहिँ राज्यको दायित्व हो होइन, राजनीतिक दलको दायित्व हो, राजनीतिक दलहरूले सरकारले द्वन्द गरे अनि अब उनीहरूकै दायित्व हो कि अब द्वन्द कालमा चाहिँ अनाहकमा चाहिँ पीड़ित हुनु पुगेको नागरिकलाई चाहिँ न्याय दिने, तर चाहिँ अब राज्य चाहिँ अहिले गणतन्त्र पनि आयो भने चाहिँ द्वन्द पीड़ितकै रगतको जगमा आँसुको जगमा पीड़ाको जगमा, तर चाहिँ अब त्यसप्रति चाहिँ राजनीतिक दलहरू चाहिँ जिम्मेवार भएनन् होइन। त्यसले गर्दाखेरि चाहिँ मुख्य चाहिँ राजनीतिक दल र सरकारको इच्छा शक्ति जुन छ त्यो हुनुपर्ने ठाउँमा चाहिँ उहाँहरू चाहिँ यसलाई चाहिँ अब धकेलिरहने, कहिले चाहिँ अनुश्वास अनुसार प्रयोग पनि गरिरहने, कतै चाहिँ आफै खोज्दै भने अलिकति त्रास पनि हुने होइन। त्यसले गर्दाखेरि चाहिँ राजनीतिक दल र सरकारको चाहिँ जुन मनसाय छ नि यसलाई चाहिँ धकेलिरहने, राष्ट्रिय मापदण्ड कुराहरू गरिन्छ, सबै फैसला कुरा गरिन्छ त्यो अनुसारले चाहिँ गर्न चाहिँ उहाँ चाहिँ तयार नभएको कारणले गर्दाखेरि चाहिँ यसलाई झुलाउने काम भइरहेको छ। मेन चाहिँ राज्यकै कारणले गर्दा चाहिँ ढिला भइरहेको हो।
विस्तृत शान्ति सम्झौतामा लेखिएका बुँदाहरू हेर्दा जुन खालको उत्साह थियो त्यो उत्साह अब मर्दै गएको हो।
1963 सालमा चाहिँ अब सक्षमता हुँदाखेरि चाहिँ अब हामीले पनि आयो चाहिन्छ भन्नु त्यतिर पनि हामीले लबी गरेका थियौँ, त्यो प्रावधान अवश्य सक्षमता राखियो पनि, राखिएपछि अब त न्याय पाइने भयो, हामीलाई ठुलो आशा उत्साह पनि थियो सरले भने जस्तै होइन। तर चाहिँ अब 8-9 वर्षपछि चाहिँ बल्ल आयोग बनाइयो, त्यस्ता बनाइएका आयो भने दलीय चाहिँ अब शर्त अनुसारले मात्रै बनाइयो, ऐन पनि त्यस्तै बनाइयो भनेपछि अब यतिका 12-13 वर्ष भइसक्यो। अहिले त अब द्वन्द विरुद्ध न्याय माग्ने कुरा त अब यो के बोलेका सबैको द्वन्द नै छिटिसक्यो भने जस्तो कुरा चाहिँ समाजमा होइन कति सरकारको निकायमा त्यो देखिन्छ। भनेपछि यतिका वर्षमा चाहिँ पीडितको पीडा जहाँ पुरै धन बढेको छ, धन अवस्था चाहिँ निराश भएको छ, पीडित धन गाह्रो भएको छ, तर चाहिँ अब देशमा परिवर्तन आयो भने अब समृद्धि नेपालको कुरा गरिन्छ। त्यसले गर्दाखेरि चाहिँ पीडितहरू चाहिँ धन पीडित हुने, पीडितको बारेमा चाहिँ अब समाज पनि अब संवेदनशील शुद्ध कम हुँदै जाने, सबैतिर सायदै अरूहरू आइरहने, त्यसले गर्दाखेरि चाहिँ पीडितको अवस्था चाहिँ झनै गाह्रो भएको छ होइन।
द्वन्द पीडितहरूको अहिले खासमा के हो, कोही कोही द्वन्द पीडितहरू चाहिँ सबैलाई लाइन लाएर कारवाही गर्नुपर्छ पनि भन्ने, कोहीले सांकेतिक कारवाही पनि हाम्रो लागि एउटा कुरा हो भन्ने, पहिलो कुरो चाहिँ सत्य स्थापित गर्नु हो कि कारवाही हो।
कसैलाई पनि अब इच्छा लागेर मन लागेर आग्रह राखेर कारवाही हुँदैन होइन
हजुर
त्यसको लागि त अब त्यसको एउटा विधि प्रक्रिया हुनु पर्यो त्यसको चाहिँ सम्बन्धित अब त्यो घटनाको चाहिँ त्यो ढङ्गले प्रमाणहरू पनि जित्नु पर्यो होइन र त्यसरी चाहिँ अब कारवाही गर्ने अलिक परेको कुरा हो त्यो त्यसले गर्दा पहिले घटनाको सत्य थाहा पाउनु पर्यो सत्य आउनु पर्यो त्यसले गर्दा पीडितहरूले भोगेको पीडाको चाहिँ त्यसको चाहिँ राज्यले चाहिँ स्वीकार गर्नु पर्यो आत्मसात हुनु पर्यो होइन त्यो कुराहरू छन् त्यसले गर्दा पीडितहरूको चाहिँ जुन अब घटनाले गर्दाखेरि चाहिँ अब जुन आर्थिक सामाजिक अध्ययन पनि हनन भएका छन् परिवहन नीति पनि बन्न पर्छ ढङ्गले चाहिँ यो कुरा सँगसँगै जानु पर्यो र अहिलेसम्म भएको भनेको चाहिँ अब आयोग बनाइयो आयोग चाहिँ 4 वर्ष त्यतिकै बस्यो अनि आयोग छ भने सरकार चाहिँ पन्चिरहने अब पीडितहरूलाई उपचार पनि नपाएर पीडित पनि मर्न पर्ने अवस्था पनि भयो होइन त्यसले गर्दाखेरि चाहिँ अब अहिलेको लागि चाहिँ सरकारले गर्नुपर्ने काम केही छन् होइन सरकार जस्तो अब उपचारको कुराहरू चाहिँ छन् अर्को चाहिँ आयोगले गर्नुपर्ने कामहरू छन् सरकारले गर्नुपर्ने काम र आयोगले गर्नुपर्ने काम छुट्याउनु पर्यो अहिलेसम्म चाहिँ के छ भन्दाखेरि अब आयोग छ भने सरकार चाहिँ चुप्पो लगाएर आनन्द बसेको अवस्था छ एउटा चाहिँ कार्ययोजना बन्नु पर्यो क्या मुख्य होइन अब के हो कामहरू गर्नुपर्ने कुन कामको चाहिँ सिक्वेन्सिङ के हो त्यो अनुसारले कुनलाई चाहिँ कति समय दिने भने एउटा कार्ययोजना होइन त्यो कुराहरू हुन पर्यो त्यो चाहिँ केही पनि छैन हिजो पनि 2 वर्ष आयो 4 वर्ष पुऱ्याइयो रिजल्ट केही पनि आएन सिपाही समिति पनि हामी त सहयोग दिने सिपाही गर्छौँ भन्थे अब अहिले चाहिँ अब भदौ आदि भइसकेको अहिले केही पनि छैन भने चाहिँ झुलाइरहने समय सीमा योजना केही पनि नबनाउनु हुन्छ त्यसले गर्दाखेरि गर्नपर्ने समग्र कामहरूको चाहिँ यो टिजीको सम्बन्धमा चाहिँ एउटा एक कार्ययोजना बनाएर तत्काल गर्नुपर्ने काम र त्यसले गरेर लङ टर्ममा अब गर्नसम्म सक्नुपर्ने कामहरू चाहिँ ओभरअल एउटा प्याकेज योजना बनाउनु पर्छ भन्ने हाम्रो माग हो होइन त्यसलाई सरकारले कति पनि गर्ने चाहिँ भएको छैन
अब जस्तो अहिले चाहिँ यहाँहरूको सरोकार छ नि सिफारिस समितिले सिफारिस गर्न खोजेको भनेर आएको चर्चा प्रति नै खास यहाँहरूको सरोकार के हो अहिले चाहिँ
अब खास गरिकन चाहिँ अब हिजो चाहिँ 4 वर्ष आयोग रहँदाखेरि चाहिँ आयोग चाहिँ असफल भए र असफल भएर अर्को नयाँ चाहिँ आयोग चाहिँ नयाँ पदाधिकार ल्याउनु पर्ने अवस्था आयो होइन
हजुर
किन चाहिँ असफल भयो भने चाहिँ समीक्षा नगरिकन चाहिँ अब फेरि चाहिँ त्यसको समीक्षाको मेन जग भनेको चाहिँ यो चाहिँ माथिपूर्ण ऐन हो होइन ऐन संशोधनको लागि चाहिँ अब 71 सालदेखि नै फैसला 2014 आएदेखि नै हामीले निरन्तर सबैले अन्तर्राष्ट्रिय समुदायले अब पीडितहरूले मानवतावादीहरूले सबैले चाहिँ आवाज उठाइरहेका छौँ होइन भनेपछि अब संशोधन भयो भने सबै एक ठाउँमा आउने विश्वास गर्ने सहकार्य गर्ने वातावरण बन्छ त्यतापट्टि चाहिँ कुनै केही पनि प्रक्रिया सुरु नगरिकन सरकारले चाहिँ सिफारिस समिति बनाएर हिजो जस्तो फेरि भागबन्द गरेर अहिले फेरि त्यो कुरा आइरहेको छ कि भागबन्द गर्ने त्यसरी गरेर दलीय सहमतिमा मात्रै गर्ने त्यसरी गरेर सिफारिस समितिलाई चाहिँ एकदमै चाहिँ रबर स्ट्याम्प बनाउने त्यो चाहिँ काम भइरहेको छ एउटा चाहिँ यसो स्पष्ट विधि प्रक्रिया होइन त्यो ढङ्गलाई चाहिँ अवलम्बन गर्न पाउन पर्ने सिफारिस समितिले होइन त्यो पनि पाएको छैन र पहिले चाहिँ अब ऐन संशोधन गरेर मात्रै आयोग प्रक्रिया अगाडि बढाउनु पर्यो यो 2-4 महिना चाहिँ अब सरकार त्यसरी खेपाले नभए सिफारिस समिति सँगसँगै चाहिँ त्यो आयोग के अरे ऐनको कुरा पनि अगाडि बढाएको भयो भने त्यो अनि अब अर्को सिफारिस समितिकै आफ्नै कामको कुरा गर्दाखेरि पनि उहाँहरू चाहिँ अब मिटिङ पनि गर्न सक्नुहुन्न दलहरूको इसारा बिना भन्ने देखिरहेको छ होइन उहाँहरूको कामको चाहिँ पारदर्शिता स्वतन्त्रता होइन निष्पक्षताको बारेमा प्रश्न उठेको छ भने चाहिँ दलहरूले निर्णय गर्ने अनि उहाँहरूलाई पठाएर चाहिँ सिफारिस समिति त्यसमा चाहिँ छाप लगाउने देखिएको छ होइन त्यसले गर्दाखेरि चाहिँ स्पष्ट क्राइटेरिया बनाएर त्यसले चाहिँ चिनेको मान्छे चाहिँ हुनुपर्छ होइन न कि अब दलले चाहिँ फलन्न व्यक्ति भनेर सिफारिस गर्ने सहमति गर्ने अब त्यसको आधारमा क्राइटेरिया बनाउने प्रक्रिया तय गर्ने अहिले उल्टो देखिएको छ त्यसले गर्दा चाहिँ यसमा चाहिँ हाम्रो असहमति छ भन्ने कुरा हो।
अहिले तपाईँले सुन्नुभयो द्वन्द्व पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग संक्रमणकालीन न्यायका विषयमा गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार लैजानुहोस्। अब यो महिनाको प्रश्न, नेपालमा कुन उमेर समूहलाई युवा भनी परिभाषित गरिएको छ? प्रश्न फेरि एकपटक, नेपालमा कुन उमेर समूहलाई युवा भनी परिभाषित गरिएको छ? यो प्रश्नको सही जवाब भदौ महिनाको मसान्तसम्म इन्सेको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ radio.insek@gmail.com मा पत्र पठाएर वा 01-521-8770 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insekradio फेसबुक पेजमा राय सल्लाह सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता यसै कार्यक्रम मार्फत प्रसारण गर्नेछौ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिना पनि विदा माग्छु। नमस्ते।